यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। शुरूमा मुख्य समाचार। पश्चिम बंगालमा मतदाता सूची गहन पुनरीक्षण एसआईआर नोभेम्बरको पहिलो सातादेखि शुरू हुने प्रबल सम्भावना छ। चुनाव आयोगले राज्यका 1000 भन्दा बढ़ी बीएलओहरूले आदेशको अनुपालन नगरेकोमा उनीहरूलाई नोटिस जारी गरेको छ। राज्य सरकारले भाजपा विधायक तथा विपक्षी नेता शुभेन्दु अधिकारी विरूद्ध 2022 दायर गरेको एफआईआरहरूलाई कोलकाता उच्च अदालतले रद्द गरेको छ, तर गिरफ्तारीदेखि जोगाउने सुरक्षा कवच पनि फिर्ता लिएको छ। सूर्य उपासनाको महापर्व छठ पर्व भोलिदेखि खरनाका साथ आरम्भ हुँदैछ र प्रधानमन्त्री नरेन्द्र मोदीले 26 अक्टोबरको दिन आकाशवाणीको मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ। अब समाचार विस्तारमा। आगामी विधानसभा चुनाव अघि पश्चिम बंगाल सहित 5 राज्यमा मतदाता नामावलीको विशेष सघन पुनरीक्षण एसआईआर प्रक्रिया नोभेम्बरको पहिलो सातादेखि शुरू हुने भएको छ। पश्चिम बंगालका मुख्य चुनाव अधिकारीको कार्यालयका एक वरिष्ठ स्रोतबाट यो जानकारी प्राप्त भएको हो। उहाँका अनुसार चुनाव आयोगले हिजो दिल्लीमा आयोजित राज्यका मुख्य चुनाव अधिकारीहरूसँग बसेको बैठकमा यस सम्बन्धमा संकेत दिएको हो। बैठकको अध्यक्षता मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारले गर्नुभएको थियो भने आयोगका अन्य सदस्य सुखबीर सिंह सन्धु र विवेक जोशी पनि उपस्थित हुनुहुन्थ्यो।
आगामी वर्ष पश्चिम बंगाल, असम, तमिलनाडु, पुडुचेरी र केरलमा विधानसभा निर्वाचन प्रस्तावित छन्। यी पाँचै राज्यका सीओहरूसँग आयोगको पूर्ण बेन्चले छुट्टा छुट्टै बैठक गरेर तयारीहरूको समीक्षा गरेको छ। आयोगका स्रोतहरू अनुसार यी राज्यहरूलाई एसआईआर प्रक्रियामा विशेष प्राथमिकता दिइनेछ, जसले जनवरीको अन्तसम्म सबै कार्य सम्पन्न गर्न सकियोस्। कारण यी राज्यहरूमा अप्रेलको अन्तसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले आयोगले जिल्ला निर्वाचन अधिकारी, निर्वाचन दर्ता अधिकारी, सहायक ईआरओ र बुथ तहका अधिकारी बीएलओका तालिम र नियुक्तिमा विशेष जोड़ दिएको छ। स्रोतहरू अनुसार यसपालि एसआईआर प्रक्रिया पूर्ण रूपमा डिजिटल हुनेछ। यसका लागि नयाँ मोबाइल एप्लिकेशन विकास भइरहेका छन्, जसले मतदाता नामावली अध्यावधिक गर्ने कार्य अझ पारदर्शी र सरल बनाउनेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
यसैबीच पश्चिम बंगालका सीईओले बैठकमा बीएलओहरू जो प्राय विद्यालयका शिक्षक हुने गर्छन् उनीहरूको सुरक्षा सम्बन्धी चिन्ता उठाएका छन्। धेरै बीएलओहरूले राजनैतिक तनावका कारण क्षेत्रमै गएर काम गर्न असुरक्षित महसुस गरेको बताएका छन्। आयोगले स्पष्ट पारेको छ कि बीएलओहरूको भूमिका केवल घर घर गएर मतदाता सूची सम्बन्धी फारम वितरण, संकलन र मतदाताको उपस्थितिको पुष्टि गर्ने मात्र हो। फर्जी नाम हटाउने अन्तिम निर्णय भने ईआरओहरूले लिनेछन्। आवश्यक परेमा उनीहरूले स्थलमै गएर जाँच गर्न सक्नेछन्। यदि कुनै बीएलओमाथि कुनै राजनैतिक दलले दबाव सिर्जना गर्छ भने उनीहरूले सीधा आयोगलाई जानकारी दिनुपर्नेछ। त्यसपछि आयोगले आवश्यकता अनुसार पुलिस कार्यवाही गर्नेछ र जरूरी परे कानूनी वा सुरक्षा सम्बन्धी कदम चाल्नेछ। चुनाव आयोगले पश्चिम बंगालका 1000 भन्दा बढ़ी बुथ लेभल अधिकारीहरूलाई नोटिस जारी गरेको छ। चुनाव आयोगको निर्देशहरूलाई पालन नगरेकोमा यो नोटिस जारी गरिएको हो। सुन्नुहोस् एक रिपोर्ट।
चुनाव आयोगले नोटिसमा यो पनि उल्लेख गरेको छ कि यदि बीएलओहरूको जवाब सन्तोषजनक भेटिएन भने उनीहरू विरूद्ध जनप्रतिनिधि अधिनियम 1950 अन्तर्गत कानूनी कार्यवाही गरिनेछ। भारतीय जनता पार्टीले आरोप लगाउँदै टीएमसीको इशारामा यी बीएलओहरूले काम गरिरहेको बताएका छन्। भाजपा विधायक तथा विधानसभामा विपक्षी नेता शुभेन्दु अधिकारीले यी बीएलओहरू टीएमसी क्याडरहरू रहेको गम्भीर आरोप पनि लगाउनु भएको छ। सन्ध्या शर्मा, आकाशवाणी खरसाङ।
पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीलाई ठूलो झट्का दिँदै कलकत्ता उच्च अदालतले वर्ष 2022 दिएको सुरक्षा कवचलाई फिर्ता लिएको छ। न्यायमूर्ति जय सेनगुप्ताको खण्डपीठले आज यो फैसला सुनाएको हो। यसका साथै अदालतले शुभेन्दु अधिकारी विरूद्ध दर्ता 15 एफआईआरहरूलाई रद्द गरिदिएको छ। दिसम्बर 2022 न्यायमूर्ति राजाशेखर मन्थाको पीठले शुभेन्दु अधिकारीलाई सुरक्षा कवच दिँदै राज्य पुलिसद्वारा दर्ता 26 एफआईआरमाथि रोक लगाइदिएको थियो। साथै यो निर्देश पनि दिएको थियो कि उहाँ विरूद्ध कुनै नयाँ एफआईआर दर्ता गर्न पूर्व अदालतको अनुमति लिन आवश्यक हुनेछ। यस आदेशको कारणले बितेको दुई वर्षमा उहाँ विरूद्ध नयाँ मामिला दर्ता हुन सकेको थिएन। राज्य सरकारले हालैमा यसबाट जाँच प्रक्रिया बाधित भइरहेको बताउँदै यस आदेशलाई चुनौती दिएको थियो। दुवै पक्षको तर्क सुनेपछि उच्च न्यायालयले आज सुरक्षा कवचलाई हटाउने फैसला सुनाएको छ। आगामी वर्ष 2026 विधानसभा चुनाव हुन केही महिना पूर्व आएको यो फैसला विपक्षका नेताको लागि राजनैतिक रूपमा ठूलो झट्का मानिन्दैछ। अब राज्य सरकारले उनी विरूद्ध लम्बित शिकायतहरूमाथि कार्यवाही गर्न शुरू गर्न सक्छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मिरिक अनि सिलगढ़ीलाई जोड्ने पुटुङको सड़कमा अस्थायी प्रतिबन्ध लगाइएको छ। हाल आकस्मिक सवारी साधनहरू विशेष गरी एम्बुलेन्स तथा चिकित्सकीय सेवाका गाड़ीहरूलाई मात्र टिङलिङ नोल र पुटुङ मार्ग हुँदै यातायातको अनुमति दिएको छ। सामान्य यात्रीहरूका लागि ट्याक्सी सेवा दुधेसम्म मात्र चल्ने व्यवस्था गरिएको छ। दुधेबाट सिलगढ़ीसम्म यात्रीहरूका लागि वैकल्पिक व्यवस्था गरिएको छ। यसैबीच व्यक्तिगत सवारी साधनहरूलाई घुम र खरसाङ मार्ग हुँदै सिलगढ़ी जाने निर्देशन दिएको छ। सम्बन्धित विभागले यात्रीहरूलाई अनावश्यक यात्राबाट जोगिन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ। यसैबीच दुधेमा निर्माण भइरहेको अस्थायी पुलको पनि लगभग 90% निर्माण कार्य पूरा भइसकेको जानकारी प्राप्त भएको छ। दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा आजदेखि दुई दिने साईनाम जाप धुनी पूजा तथा भजन कार्यक्रम आरम्भ भएको छ। दार्जीलिङ जिल्लाका विभिन्न स्थानहरूबाट आएका भक्तहरूले सहभागिता जनाइरहेका छन्। भोलि 26 अक्टोबरको दिन यसको समापन हुनेछ। चार दिने सूर्यको उपासना पर्व छठ पर्व भोलिदेखि आरम्भ हुँदैछ। भोलि खरना हो अर्थात नहाय खाए गरी महिलाहरूले बिना अन्न जल ग्रहण गरी 28 तारीक बिहान सूर्योदयसम्म उपवास बसेर महाव्रत गर्नेछन्। यसका लागि दार्जीलिङ खरसाङ कालेबुङ मिरिक सिलगढ़ी र तराई डुवर्समा नदीका किनारहरू अथवा शहरमा अस्थायी सांकेतिक पोखरी बनाउने र सजाउने कार्य आरम्भ भएको छ। दार्जीलिङको जीडीएनएस मैदान र ठाकुरबारी अनि कालेबुङको मेलाटारमा भव्य रूपले छठ पर्व पालन गरिन्छ। यसै क्रममा सिलगढ़ीको महानन्दा नदीको बगरलाई छेक्ने वेदी बनाउने तथा सजाउने कामहरू तीव्र गतिमा चलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ रोजगार मेला युवाहरूको सपनालाई पूरा गर्ने माध्यम बनिसकेको छ। श्री मोदीले आज नयाँ दिल्लीमा आयोजित 17 औं राष्ट्रिय रोजगार मेलाको अवधि भिडियो सन्देशमा यसो भन्नुभएको हो। कार्यक्रमको अवधि रोजगार मेला पहल अन्तर्गत विभिन्न सरकारी विभागहरू अनि संगठनहरूमा नवनियुक्त कर्मीहरूलाई 51,000 भन्दा अधिक नियुक्ति पत्र सुम्पिएको छ। श्री मोदीले भन्नुभयो रोजगार मेलाहरूको माध्यमद्वारा नै 11 लाख भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र दिएको छ। प्रधानमन्त्रीले विकसित भारत योजनाको पनि शुरूआत गर्नुभयो जसको लक्ष्य 3,50,00,000 युवाहरूलाई रोजगार प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 26 अक्टोबरको दिन आकाशवाणीको मन की बात कार्यक्रममा आफ्ना विचारहरू देश विदेशका भारतीयहरूसित साझा गर्नुहुनेछ। बिहान 11 बजेदेखि प्रसारित हुने यो कार्यक्रम आकाशवाणी तथा दूरदर्शनका सबै च्यानलहरूमा सोझो प्रसारण गरिनेछ। एआईआर डीडी सूचना तथा प्रसारण मन्त्रालय पीएमओ माई गभ आदि युट्युब च्यानलहरूमा पनि यसको सोझो प्रसारण सुन्न सकिन्छ। हिन्दीमा प्रसारणपछि समस्त निर्धारित भारतीय भाषाहरूमा यसको अनुवाद साँझ प्रसारित हुनेछ। दक्षिण 24 परगना जिल्लाको कागद्वीपमा मा कालीको प्रतिमा तोडफोड़ र प्रतिमालाई पुलिसले कैदी भेनमा अपकारले हालेर लगेको मुद्दाले धेरै तनाव उत्पन्न भएको छ। प्रतिमालाई खण्डित गर्ने कुकृत्य तथा अपराधीलाई बचाउन पुलिसले प्रतिमालाई नै कैदी सरह भ्यानमा हालेर लगेको विरोधमा हजारौंको संख्यामा मानिसहरू भेला भएर विरोध जनाउँदै अपराधीलाई तत्काल पक्राउ गर्ने माग गर्दै सड़क अवरूद्ध गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। पश्चिम बंगालमा मतदाता सूची गहन पुनरीक्षण एसआईआर नोभेम्बरको पहिलो सातादेखि शुरू हुने प्रबल सम्भावना छ। चुनाव आयोगले राज्यका 1,000 भन्दा बढी बीएलओहरूले आदेशको अनुपालन नगरेकोमा उनीहरूलाई नोटिस जारी गरेको छ। राज्य सरकारले भाजपा विधायक तथा विपक्षी नेता शुभेन्दु अधिकारी विरूद्ध 2022 दायर गरेको एफआईआरहरूलाई कोलकाता उच्च अदालतले रद्द गरेको छ तर गिरफ्तारीदेखि जोगाउने सुरक्षा कवच पनि फिर्ता लिएको छ। सूर्य उपासनाको महापर्व छठ पर्व भोलिदेखि खर्नाको साथ आरम्भ हुँदैछ र प्रधानमन्त्री नरेन्द्र मोदीले 26 अक्टोबरको दिन आकाशवाणीको मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुहुनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।